इंडिया को कहा जा रहा है कि वो न्यूट्रल हो, और इंडिया ने बड़े स्ट्रिक्टली ये लफ्ज कहा है कि वी हैव टू सी व्हाट इज इन इट फॉर आवर कंट्री. सो दिस इज हाउ वी वांट टू ट्रीट. एंड बड़ा स्ट्रॉन्ग इंडिया ने अपना मौकफ दे दिया.
हालांकि हर बहुत सारे लोग जो हैं दिल्ली पहुंचे हुए हैं आजकल, बहुत सारे जो यूरोपियन
मगर नो. और आज
रशियन फॉरेन मिनिस्टर,
आज रशियन फॉरेन मिनिस्टर वो भी इंडिया में है, और उन्होंने कहा है कि अगर इंडिया को जरूरत होगी हम तेल भी देंगे, हम गंदम भी देंगे, हम बाकी जरूरियात भी फराहम करेंगे. एक और थ्रेट जो आज इंडिया को दी गई है वो ये है कि इंडिया रशिया के साथ रुपए में और रूबल में कारोबार नहीं कर सकता. बट इंडिया इज डूइंग एंड इंडिया हैज टेकन द मैक्सिमम एडवांटेज एंड इट इज गुड फॉर देयर कंट्री. दे आर नॉट वर्किंग फॉर देयर पॉलिटिशियंस, आर नॉट वर्किंग फॉर पाकिस्तान. उनके पॉलिटिशियंस अपने मुल्क की फलाह के लिए काम कर रहे हैं, क्योंकि जब तेल की कीमत का मैक्सिमम बेनिफिट लिया है इंडिया ने, ऑलमोस्ट डबल के करीब तेल की सप्लाई भी हुई ये सैंक्शंस के दौर. तो जब ये तमाम चीजें नजर से दुनिया के हालात गुजरे, जहां पे बाकी चीजें गुजरी, तो हमने सोचा कि आज का प्रोग्राम हम पॉलिटिकल लिहाज से ही करेंगे. बहुत शुक्रिया मेरी अपनी टीम के अरकान जो यहाँ मौजूद हैं, मेरे साथ जनाब माजी जमाल साहब. वालेकुम अस्सलाम बाजी जान. मामला यहीं से, लाइन यहाँ से शुरू हो रही है,
जहाँ हम खड़े होते हैं,
जहाँ आप खड़े,
लाइन वहाँ से शुरू होती है.
बहुत शुक्रिया. वी आर वेटिंग फॉर टू मोर गेस्ट एंड डेफिनेटली दे विल बी ऑन द वे. पीपल्स पार्टी को रिप्रेजेंट करते हैं. हमारे साथ काबिल एहतराम जनाब कामरान साहब यहाँ तशरीफ फरमाए. कामरान मलिक साहब मुस्लिम लीग नून से आपका ताल्लुक है. कामरान साहब बहुत शुक्रिया. जब मुझे कल आपके बारे में बताया गया और मैंने कल रात जब आपको कॉल किया, आपने मेरी दावत को कबूल कर लिया. मैं तहे दिल से आपकी मशकूर हूँ कि आप तशरीफ लाए. बहुत शुक्रिया.
बहुत बहुत शुक्रिया.
बहुत शुक्रिया. मेरे साथ बहुत खूबसूरत इंसान एक और, पाकिस्तान तहरीक इंसाफ से आपका ताल्लुक है, रियाज भाई. रियाज साहब के बारे में ये कहती हूँ कि अगर मैं तारीख की बात करती हूँ और पाकिस्तान तहरीक इंसाफ से आपका ताल्लुक, इन्होंने एक बार इलेक्शन में भी हिस्सा लिया था बहुत पहले. रियाज साहब खुद ही बताएंगे उसके बारे में. और फैसलाबाद से पाकिस्तान तहरीक इंसाफ के वन ऑफ द फाउंडिंग मेंबर्स, इज दैट राइट?
यस.
अगर आप, आपको बुरा ना लगे तो इधर से आप अपना तारुफ खुद करा दीजिए या उधर से करा दीजिएगा, तब तक हमारे बाकी अराकीन भी आ जाते हैं, हम उनसे भी बात करा देंगे.
कामरान मलिक नाम है मेरा और सेक्रेटरी जनरल पीएमएलएन कनाडा हूँ. पिछले 5 साल से मैं कनाडा में हूँ और डिफरेंट कम्युनिटी एक्टिविटीज़ में और पॉलिटिकल एक्टिविटीज़ में बीइंग अ पाकिस्तानी पार्टिसिपेट करता रहा हूँ. और कोशिश अपनी हद तक यही है कि जितना पॉसिबल हो सके अबव एनी पॉलिटिकल एफिलिएशंस और अबव एनी इवन आई थिंक एनी अदर एफिलिएशंस इस कम्युनिटी की को सर्व करूँ. इन टर्म्स ऑफ प्रोफेशन मैं एक इंजीनियर हूँ, एक बिजनेस ट्रांसफॉर्मेशन कंसल्टेंट हूँ और ग्लोबली डिफरेंट कंसल्टिंग ऑर्गेनाइजेशन में, इंटरनेशनल टेक्नोलॉजी ऑर्गेनाइजेशन में मैं काम करता रहा हूँ. एशिया, मिडिल ईस्ट, जो है साउथ ईस्ट एशिया, अफ्रीका और नॉर्थ अमेरिका.
सही. कामरान आपका बहुत शुक्रिया. हमारे एक और मेंबर आए, आई एम वेटिंग फॉर वन मोर मेंबर. हमारे आज के प्रोग्राम में जनाब लियाकत मलिक साहब भी तशरीफ फरमा होते हैं, मगर क्योंकि कल रमजान है और लियाकत भाई हैड टू ट्रैवल अपनी बेगम साहिबा को लेके आने के लिए. सर, जब तक हमारा माइक आपको लगाया नहीं जाता तब तक आप ये वाला माइक यूज करेंगे. रियाज भाई आप भी अपना तारुफ करा दीजिए.
मेरा नाम रियाज हुसैन है.
जी रियाज भाई,
मैं पाकिस्तान में फैसलाबाद से रिमोट एरिया से हूँ.
जी सर.
वहाँ पे मैं खुद अपने जो मैं यहाँ से कमाता हूँ, मेहनत का शुम है, जो कमाता हूँ उसका 5% वहाँ पे देता हूँ. दो स्कूल भी रन करता हूँ लड़कियों का स्पेशली.
अच्छा, माशाल्लाह.
और इस साल हमारे स्कूल से एक लड़की ने 1035 नंबर लिए हैं आउट ऑफ 1100.
माशाल्लाह.
कोई सिफारिश नहीं, कोई रिश्वत नहीं, कोई प्रेशर नहीं.
सही.
अपनी मेहनत से लिए है.
सही.
अगर पंजाब कॉलेज लेता है तो उनका अखबार है, टीवी है, बोझ डाल के ले लेते हैं. یہاں پہ یہ محنت چلی ہے,
ریموٹ ایریا کا سکول ہے,
ریموٹ ایریا,
اور اس کے پورے اخراجات آپ خود لیتے ہیں؟
میں خود نہیں لیتا, میں اس 5% اپنی انکم کا یہاں سے جو کماتا ہوں وہ دیتا ہوں ہر مہینے.
اچھا اچھا,
$95 جو ہے وہ میں اپنے بچوں کے لیے رکھتا ہوں, اپنے لیے رکھتا ہوں,
اور $5
$5 جتنے بن جائے مہینے میں اس میں سے نکال کے دیا.
اللہ تعالیٰ آپ کو بہت.
اور پاکستان تحریک انصاف میں 1996 سے شامل ہوا ہوں, جب مرتضیٰ بھٹو کی وفات ہوئی تھی, شہادت ہوئی تھی, جو شہادت کہتے ہیں تو ہم بھی شہید کہہ دیتے ہیں,
ٹھیک ہے,
کیونکہ گولی لگی تھی ان کو,
بالکل صحیح.
تو اس کے بعد میں نے سمجھا کہ بھئی جو یہ بے نظیر کی حکومت ہے, میں پیپلز پارٹی میں تھا اس وقت,
اچھا,
بے نظیر ہی وزیر اعظم ہے, وزیر اعلیٰ بھی پیپلز پارٹی کا ہے, اس کا بھائی کیسے مارا گیا؟
یہ سوال آپ کے دماغ میں,
میرے ذہن میں یہ سوال مجھے چھوڑتا نہیں تھا.
اچھا,
تو میں کافی لوگوں سے بات کی تو کہتے بہن نہیں مروا سکتی, میں کہا رضیہ سلطانہ سے بہتر نہیں ہے, جو رضیہ سلطانہ اپنے بھائیوں کے ساتھ کچھ کر سکتی ہے تو یہ کیا ہے؟ اورنگزیب کر سکتا ہے, یہ کیا ہے؟
باپ کے ساتھ کر سکتا ہے, صحیح.
تو اس وجہ سے پھر میں تحریک انصاف میں چلا گیا, اس وقت سے تحریک انصاف میں ہوں, آج بھی تحریک انصاف میں ہوں, لیکن اس طرح سے نہیں ہوں کہ جس طرح سے آپ کی افیلیشن ایسی ہوتی ہے والہانہ قسم کی, وہ نہیں, انصاف پہ مبنی ہے.
صحیح
کہ اپنی جو 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 اس کا مینیفیسٹو ہے اس پہ یقین رکھتے ہوئے اس کے مطابق چلنے کے لیے, ایسے نہیں کہ ہم سچے ہیں یہ جھوٹے ہیں, ایسا نہیں کہنے, میں نہیں تیار اس کے لیے.
جی میرا نام راو طاہر ہے, جی میرا نام راو طاہر ہے اور میں پاکستان پیپلز پارٹی کینیڈا کا جنرل سیکرٹری ہوں یہاں پہ اس وقت, اور پچھلے 30-35 سال سے پولیٹکس میں ایکٹیولی انوالو ہوں, والنٹیئر کر رہا ہوں, ظاہر بات ہے کینیڈین ٹرم یوز کریں گے, کوئی بہت بڑے لیڈر نہیں ہے, کوئی بڑے اسٹیک نہیں ہے کہ جو ہم نے کوئی ممبر پارلیمنٹ بننا ہے یا کوئی الیکشن لڑنا ہے یا کوئی ٹھیکے لینے ہیں ہم نے کوئی, اور یا کوئی ایسا کوئی بچوں کو بھرتی کرانا, ایسا نہیں ہے. تو بالکل ہم بھی ایک آئیڈیالوجی کے ساتھ کھڑے ہیں, اور جو جو پیپلس فیور میں ہیں, جو آئیڈیالوجی ہے پروگریسو ہے, جو لبرل ہے, جو عوام کی بات کرتی ہے, جو لیفٹ کی بات کرتی ہے, جو غریبوں کی بات کرتی ہے, جمہوریت کی بات کرتی ہے, تو اس پہ ہم کھڑے ہیں. جیسے بی بی شہید نے کہا تھا کہ ڈیموکریسی از دی بیسٹ ریونج, تو ہم کوئی بھی کام جو ہے نا ایسا نہیں کرتے, کوشش کرتے ہیں کہ جو جمہوریت کے ساتھ ہو. میرا ایک یہ کہہ سکتے ہیں کہ میں ایک جمہوریت پسند انسان ہوں, اور چونکہ پیپلز پارٹی مجھے لگتی ہے کہ سب سے قریب تر ہے جمہوریت کے حساب سے, ہم اگر ہم کمپیئر کریں کوئی کینیڈین سٹینڈرڈ سے یا برٹش سٹینڈرڈ سے, تو مے بی ہم شاید ایز اے پولیٹیکل کلچر جو ہمارا پاکستان کا ہے اس میں ہم کہہ سکتے ہیں شاید ہم 5% یا 10% بھی نہ ہوں, لیکن ود ان دیٹ سرکمسٹانسز جو امانگ دا چوز آپ نے تو وہی کرنا ہوتا ہے نا, جیسے آپ کینڈیڈیٹ یہاں پہ 3 پارٹیوں کے کھڑے ہیں, آپ نے اسی میں سے چوز کرنا, آپ یہ نہیں کہہ سکتے کہ نہیں جی میں تو وہ 10 نمبر کا جو میرا پڑوسی ہے وہ بہت اچھا ہے اور بڑا نیک ہے وہ اس کو ووٹ دوں گا, وہ کیونکہ الیکشن میں نہیں کھڑا ہوا نا, اس کو پارٹی نے کسی نے نامنیٹ کیا, تو آپ نے امانگ 3 میں سے چوز کرنا ہے نا, جو 3 یا 4 کھڑے ہیں, تو اس میں سے امانگ جو باقی پارٹیاں ہیں اس سے زیادہ ہے, کیونکہ میں بلیو کرتا ہوں جمہوریت پہ, جمہوریت سے علاوہ دنیا میں کوئی اتنا اچھا سسٹم اس وقت نہیں ہے موجود آج کے دور میں, جو دنیا ایوالو ہو کے ہم 21ویں صدی پہ پہنچے ہیں, انسان نے ترقی کی ہے, ایوالو ہوا ہے, اس کے مینٹلی ایوالو ہوا ہے, اس میں ایجوکیشن آئی ہے, انسان چاند پہ بہت عرصہ سے پہنچ چکا ہے اور بڑی اب تو ٹیکنالوجی کی دنیا ہے, تو جمہوریت کا بیسیکلی میں سمجھتا ہوں مقصد ہے ڈائیلاگ, ٹھیک ہے, جس میں آپ مکالمہ کرتے ہیں, آپ بات کرتے ہیں. تو جس وقت اگر ڈیموکریسی اس وقت ختم ہو جاتی ہے جب ہم کمیونیکیشن ختم کر دیتے ہیں, مکالمہ ختم کر دیتے ہیں, تو ہم واز جس کو کہتے ہیں نا کہ مولوی صاحب جیسے واز کرتے ہیں, یہ پاپ واز کرتا ہے یا پنڈت واز کرتا ہے, تو وہ سرمن پہ جب چلے جاتے ہیں نا تو وہاں پہ ڈیموکریسی ختم ہو جاتی ہے. جیسے اس وقت
آپ کو لگ رہا ہے کہ آپ کے جو پیپلز پارٹی کی جو لیڈرشپ ہے پاکستان میں وہ ڈائیلاگ کر رہی ہے کہ واز دے رہی ہے؟
جی میں اسی بات پہ آتا ہوں. تو اس میں جس وقت جیسے عمران خان نے ابھی واز شروع کی, انہوں نے کلیئر لائن کھینچ دی ہے اور ان کے سپورٹرز نے, کہ جو عمران خان کے ساتھ کھڑا ہے وہ حق کے ساتھ کھڑا ہے, وہ قرآن آیت بھی لا رہے ہیں, کوئی نبی صلی اللہ علیہ وسلم کے زمانے کی کوئی,
دس واز ناٹ مائی کوسچن,
جی میں ابھی آ رہا ہوں اس پہ,
مائی کوسچن واز فار پیپلز پارٹی.
جی بالکل, پیپلز پارٹی جو آئین کا جو ہمارا آرٹیکل 95 ہے اس میں کانسٹیٹیوشن میں لکھا ہوا ہے کہ آپ کے خلاف, کیونکہ ہم جب الیکشن ہوتے ہیں ہے اس میں آپ پرائم منسٹر کو منتخب نہیں کرتے, آپ ممبر پارلیمنٹ کو منتخب کرتے ہیں. ٹھیک ہے, جو ممبر پارلیمنٹ ہوتے ہیں وہ اپنے میں سے ایک آدمی کو, ایک ممبر پارلیمنٹ کو وزیر اعظم بنا دیتے ہیں. اگر کوئی بھی وزیر اعظم اب کوئی بھی کسی بھی پارٹی کا ہو, وہ اپنے ان ممبران کا جو ہاؤس ہے اس کا اگر اعتماد کھو جائے تو وہ اس سے سٹیپ ڈاؤن ہو جائے. یہ ڈیموکریسی ہے, پوری دنیا میں رائج ہے اور ہمارے کانسٹیٹیوشن میں ہے. تو ہم اس وقت پیپلز پارٹی ڈائیلاگ کر رہی ہے, کوئی کسی کو فورس نہیں کر رہی, کسی پہ مقدمے نہیں کر رہی, کسی کو جیلوں میں نہیں ڈال رہی. ہم ڈفرینٹ پارٹیوں کے پاس جاتے ہیں, ایم کیو ایم کے پاس جائے, ان کا ڈائیلاگ کیا, ان کے ساتھ ایگریمنٹ کیا, وہ ہمارے ساتھ آ گئے.
ٹھیک ہے, یعنی اگر میں کینیڈین سسٹم کے ساتھ کمپیئر کرتی ہوں تو ظاہر ہے کنزرویٹو بھی تھی, این ڈی پی بھی تھی, این ڈی پی ان کے ساتھ موو کی, اب دو سال کی اگلی ڈیل ہو گئی ہے. آئی ٹوٹلی ایگری واٹ یو سیڈ کہ بھائی آپ کرتے ہیں. جب سے یہ واقعہ ہو رہا ہے نا 770 پہ, کیونکہ وی ہیو اراؤنڈ 23 کے قریب ہمارے انڈین پروڈیوسرز ہیں, اور بہت سارے انڈینز جو ہیں ایک چیز کو ہائی لائٹ کر رہے ہیں. ہمارے پروگرام میں بھی انہوں نے کوشچن کیا, آج صبح سے ریڈیو کے دو پروگرامس میں بار بار واجد خان صاحب کا تذکرہ آیا. جب وہ پاکستان کا تذکرہ کر رہے ہیں تو آٹومیٹکلی وہ واجد خان کو مینشن کر رہے ہیں, اور وہ کالر سوال پوچھتے ہیں, وہ ایک پاکستانی, وہ نہیں, وہ ایک تسی اس ممبر پارلیمنٹ کا ذکر نہیں کر رہے, وہ جڑا فلور کراس کر گیا سی, اتنے بڑے چارجز لگ گئے. اس بات آپ کو پتا ہی ہے جو کچھ بھی ہوا. تو انفارچونیٹلی اس صورتحال نے جو بھی صورتحال کریٹ کی ہے, آپ نے اپنا پوائنٹ آف ویو بتایا, بالکل اٹس اے ڈیموکریٹک پروسیس, آئی شوڈ ناٹ مائنڈ اٹ. ایک حکومت نے کیا ہے, اس کے بعد اب سارے لوگ اکٹھے ہوئے ہیں ممبران کو اس طرف لے کے رہے. مگر میں اس کو لنک کرنا چاہتی ہوں بھٹو صاحب, اگر میں انٹرنیشنلی جتنے بھی پولیٹیشنز کا ذکر کرتی ہوں, صرف مسلمان ممالک کے پولیٹیشنز تھے, جس میں میں سب سے پہلے رضا پہلوی کا ذکر کرتی ہوں, میں سلطنت عثمانیہ جس نے ایک عرصہ رول کیا, انہوں نے بعض اوقات اپنوں کو مروایا بھی, جب مارنے کا ذکر کیا بے شمار اپنے بچوں کو مروایا. بھٹو صاحب واز دا اونلی لیڈر جس کو دنیا کے مختلف ممالک ایکسیپٹ کرنا چاہتے تھے, بٹ ہی ریفیوزڈ, ہی ڈڈ ناٹ گو, ہی بیکیم پارٹ آف, مطلب پالیٹکس کا حصہ بنتے ہوئے. امریکہ نے ان کو تھریٹ کیا تھا نا, میں نے چار دن پہلے وہ بڑی لمبی رپورٹ پوری,
جی وہ جو بی بی سی میں آئی ہے, جو بالکل
پوری کی پوری میں نے کور کی اس کو,
جی بالکل.
آپ صرف بی بی سی کی نہیں, دین وی ٹک آؤٹ آل دی آرٹیکلز لنک ٹو دیٹ. یہ ڈان میں سب سے پہلے وہ جو ڈپٹی چیف تھا اس کا جو انٹرویو 2000 اپریل 2010 میں ڈان میں آیا تھا, لیف فرام ہسٹری کے نام سے, ڈان انگلش میں, سو وی کورڈ آل دیٹ. اس زمانے میں کیا ہوا تھا کہ بھٹو صاحب کے اگینسٹ 9 لوگ اکٹھے ہوئے تھے, 9 پارٹیاں, اور اس کے بعد آپ کو پتا ہی ان کا کیا حال ہوا. آئی انڈرسٹینڈ پالیٹکس میں کوئی اینڈ نہیں ہے, یعنی آج یہ میرا دشمن ہے تو کل یہ میرا دوست بھی ہو سکتا ہے. واٹ یو تھنک کہ یہ الحاق, کل تک تو یہ کہا جا رہا تھا کہ ہم اکٹھے ہو کے بیٹھ ہی نہیں سکتے, یعنی دے کوڈنٹ ایون سی ایچ ادر, اور آج سب اکٹھے ہو گئے ہیں, ڈو یو تھنک کہ یہ چیز آگے چل سکے گی یا اٹ از ڈوئبل؟
جی میں بالکل, بڑا اچھا آپ کا سوال ہے, میں بالکل اس پہ ویری مچ کلیئر آن دیٹ. دیکھیں جو پی این اے کی موومنٹ چلی تھی نا وہ ایک ایجوٹیشن تھی.
اچھا
ٹھیک ہے, اس میں گراؤ جلاؤ, گولی مارنا, پکڑنا, پولیس لاٹھی چارج ہو رہا ہے, مارشل لا لگ رہا ہے, لوگ مر رہے ہیں. اسی طریقے سے عمران خان صاحب نے 2014 میں بھی ایک دھرنا دیا تھا اور اس نے پارلیمنٹ پہ اٹیک کیا تھا. ٹھیک ہے, یہ ایک پیور ممبر پارلیمنٹ کی ہم نے یہاں پہ پتہ نہیں کیوں ہائپ کریٹ کر دیا ہے میڈیا نے, کیونکہ ظاہر بات ہر کسی کو ریٹنگ بھی چاہیے ہوتی ہے, اور اپنا اور اسپیشلی عمران خان صاحب خود اس کو ہائپ کریٹ کر رہے ہیں اور اس کو کفر اور اسلام کی جنگ بنا رہے ہیں. اور وہ جب سے پاکستانی قوم نے ارطغرل ڈراما دیکھا تو میرے خیال میں شاید کچھ بہت ہی زیادہ ہو گیا.
زبردست آپ نے پوائنٹ کور کیا,
جو ہے نا وہ نسیم اجازی کے ناول پڑھ کے ہماری قوم جو ہے نا,
وہ بھی تاریخ تھی, تاریخ
اکنامک انڈیکیٹرز بھی آپ کو کچھ شو نہیں کر رہے.
جس طرح میں بتا رہا ہوں
کیونکہ میرے پاس آج یونائٹڈ نیشنز کے سارے آپ کے بھٹو صاحب کے زمانے سے یو این ڈی پی کی کتاب سے آج میں نے سارے انڈیکیٹرز نکالے ہیں, ڈیولپمنٹ انڈیکیٹرز, اینڈ آئی ول شیئر ود یو اینڈ آئی ول ٹیل یو کہ بھٹو صاحب کے زمانے میں کیا تباہی ملک میں آئی, بنظیر صاحب کے زمانے میں,
اس سے پہلے کہ ہم آگے بڑھیں,
نیچے لایا گیا, پھر اب کیا کیا جا رہا ہے. تو آئی ہیو آل دیز انڈیکیٹرز فرام یونائٹڈ نیشنز ڈیولپمنٹ پروگرام.
اس کا بھی اگر مجھے اب تھوڑا سا ٹائم دے تو ایک منٹ کے لیے میں جواب دوں.
اب میں ہم سب سب سارے بھائی جتنے بیٹھے ہیں
سب کو موقع دینا چاہتے ہیں,
ایک سوال کروں گا کیونکہ آپ کے تینوں کی جو پارٹیز ہیں انہوں نے پاکستان پہ رول کیا, ٹھیک ہے نا, 70 سال ہو گئے, زیادہ تر آپ ہی لوگوں نے رول کیا, سارے ان کی پارٹی میں 3.5 سال نہیں باہر چلے گئے,
40 سال
آدھا
ٹائم کر لے نا, آدھا ٹائم کر لے, چلے 70 میں سے 35.
مگر اس دوران اگر آپ لوگ بھی شریک ہونا چاہتے ہیں
تو پھر میں شاید بہتر طریقے
سے, میں یہ کہتا ہوں کہ آپ کی پارٹی نے 3 دفعہ الیکشن جیتا اور کیا, آپ کی پارٹی کے کیا اچیومنٹ تھے, آپ کی پارٹی کے کیا اچیومنٹ تھے اور آپ کی پارٹی,
ایک ہی سوال تینوں جواب دیں. کامران صاحب آپ
دیکھیں جی, پہلے تو آپ نے کہا کہ پچھلے 70 سال سے آپ لوگ, پہلی تو بات ہے آپ سب کو ڈسٹنگوش کریں, ایک دوسرے سے علیحدہ کریں, پیپلز پارٹی ایک علیحدہ پارٹی ہے, مسلم لیگ ایک علیحدہ پارٹی ہے, آرمی ایک علیحدہ اینٹیٹی ہے, اس کے درمیان جتنے بھی اینٹیٹیز آئی ہیں ان سب کو آپ سیپریٹلی ریکگنائز کریں, ٹھیک ہے. اب جب اس 70 سال میں سے آپ وہ تین جو پی ایم ایل این کے دور حکومت تھے اگر اس کو آپ صرف لے لیں جو 90 سے آیا, پھر اس میں 93 میں ان کو جو نکال دیا گیا, پھر اس کے بعد 99 میں بھی اس طرح ایک مختصر سا دور آیا, پھر تیسری دفعہ بھی ڈیسٹیبلائز کر دیا گیا, تو آپ اگر ان تین کو اکٹھا بھی آپ ملا لیں نا تو وہ مل ملا کے جو ہے, چلیں آخری 5 سال آپ اس طریقے سے کر لیں, اگرچہ اس دوران بہت کچھ کیا گیا, دھرنے کیے گئے, ان کو ٹاپل کرنے کی کوشش کی گئی, 2013 میں حکومت آتی ہے, 2014 میں ایک دم آپ چوک کرنے بیٹھ جاتے ہیں, پھر اس کے بعد تحریک لبیک کے پاکستان آ جاتی ہے, پھر آپ کے جو ہے طاہر القادری صاحب آ جاتے ہیں, پھر آپ, تو آپ نے یہ دیکھا کہ اس دوران کتنی ڈسرپشنز کی گئیں. پہلی حکومت کے دوران آپ نے دیکھا کہ پریزیڈینشیل پاورز کے تھرو غلام اسحاق خان صاحب آ جاتے ہیں اور ود ان 2-3 ایئرز وہ اپنی جو ہے جو بھی بیوروکریٹک اسٹیبلشمنٹ کا رول تھا اس کو ری سیٹ کرنے کی کوشش کرتے ہیں اور ایک سٹنگ پرائم منسٹر کو پہلے تو 8ویں ترمیم کے تحت فارغ کر دیتے ہیں. اس کے بعد پھر آپ 99 میں آپ دیکھتے ہیں کہ ایک اور ڈکٹیٹر آتا ہے جو ایک 2/3 یا 3/4 میجارٹی کا ایک پرائم منسٹر بیٹھا ہے, اس کو فارغ کر کے ہتھکڑیاں لگا کے اس کو اٹک قلعے میں بند کر دیتا ہے, اس کے بعد وہ 8 سال تک وہ وہاں بیٹھا رہتا ہے اور جو بھی انیشیٹوز ہوتے ہیں ان کو ڈسپٹ کر دیتا ہے. پھر آپ تیسری دفعہ جب آتے ہیں تو اس وقت بھی آپ تھرو آؤٹ دس ٹائم پاکستان کی جو پولیٹیکل فورسز ہیں وہ کس کے ساتھ لڑتی رہیں, انفارچونیٹلی کون ان کو ڈیسٹیبلائز کرتا رہا, کیونکہ پیپلز پارٹی کی بات تو طاہر راؤ صاحب کریں گے کیونکہ وہ ظاہر بتائیں گے, لیکن میں آپ کو یہ اپنے پارٹی کی طرف سے بتانے کی کوشش کر رہا ہوں کہ جیسے ہی پولیٹیکل فورسز اگر کام کرنا شروع کرتی ہیں تو ود ان دا کنٹری آپ
کرنے کا اپلائی کریں گے عمران خان کے اوپر بھی.
دیکھیں عمران خان کو جتنی سپورٹ اور جتنی میرا خیال میں مدد اسٹیبلشمنٹ کی طرف سے ملی ہے پاکستان کی ہسٹری میں کسی بھی لیڈر کو نہیں.
اسٹیبلشمنٹ کیا مطلب
اسٹیبلشمنٹ میں آبویسلی پاکستان آرمی از دا مین یو نو ایک فورس, پھر اس کے بعد جوڈیشری آ جاتی ہے. دیکھیں ڈسٹیبلائز جب آپ نے کیا پچھلے جو پانچ سال ہمارے تھے یا 5 سال اگر آپ پیپلز پارٹی کے لے لیں تو اس میں مین جو ایکٹیولی ڈسٹیبلائزیشن کی دو فورسز تھی نا, ایک آپ کو ہر پرائم منسٹر کو آپ بلا کے عدالتوں میں گھسیٹتے رہے, 3-4 پرائم منسٹر ان 10 سال کے دوران عدالتوں میں آئے, عدالتوں سے ایک کو فارغ کیا گیا, دوسرا آیا, دوسرے کو بھی.
سر میرا سوال وہی پر ہے,
میں اسی طرف آ رہا ہوں,
انہوں نے کور کیا ہے, انہوں نے کہا جی ان کو ٹائم پراپر,
ایک تو یہ ٹائم آ گیا. اب اس کے بعد دیکھیں اچیومنٹس کی بھی آپ اچیومنٹس کے اوپر بھی اگر آپ آ جاتے ہیں تو پہلے آپ یہ جو مینلی جتنی بھی آپ کے انفراسٹرکچر پروجیکٹس ہیں وہ پی ایم ایل این کی اس مختصر دور میں ہوئے ہیں. پاکستان میں کوئی انفراسٹرکچر نہیں تھا, پاکستان میں وہی پرانی سوچ تھی اور کتنی پوزیشن تھی، حالانکہ ہر جگہ پروگریسو کنٹریز ہوتے ہیں جہاں سڑکیں جاتی ہیں، جہاں انفراسٹرکچرز ڈیولپ ہوتے ہیں، جہاں کارخانے وہیں لگتے ہیں، ٹریڈ وہیں ہوتی ہے. آج بھی سی پیک کیا ہے؟ انفراسٹرکچر پروجیکٹ ہے. تو بات یہ ہے کہ یہ سارے کے سارے انفراسٹرکچر پروجیکٹس آپ اس میں دیکھ لیں. پاکستان کی ڈیفنس کی اگر آپ بات کرتے ہیں تو آپ نے کامرا میں جو ایئر فورس اور آپ نے جو ایروپلینز بنائے ہیں وہ آپ پروجیکٹ دیکھ لیں، وہ بھی پی ایم ایل این کے دور کا ہے. پھر اگر آپ آ جاتے ہیں الیکٹریسٹی جنریشن میں، تو جب ہمارے ہاتھ میں حکومت آئی اس وقت پاکستان کے کیا حالات تھے، اور آپ کو اچھی طرح یاد ہوگا 2013 میں کتنے کتنے گھنٹے کی لوڈ شیڈنگ ہوا کرتی تھی. اور اس کے بعد آپ نے یہ بھی دیکھا کہ 15-16 میں آ کے تقریباً 11,000 میگا واٹ آپ کو ایڈ کیے گئے ود ان دیٹ اسمال پیریڈ آف ٹائم. اچھا ڈیمز بنائے کے اوپر کام کیا گیا، آج یہ بات ہو رہی ہے ڈیمز کی، جی ہم نے شروع کیا، لیکن اس ڈیم کی ساری پلاننگ جب سے بھی چل رہی ہے، اس کی لینڈ ایکوزیشن ہماری گورنمنٹ میں، اس کا بجٹ ہماری گورنمنٹ میں ایلوکیٹ کیا گیا. اچھا پھر اس کے بعد یہ سی پیک کا پروجیکٹ دیکھ لیں، $55 بلین کی انویسٹمنٹس لے کے آئے، اس کے ساتھ کس تیزی سے یہ ساری کی ساری پاکستان کے اندر موٹر ویز اور سی پیک بنایا گیا. اس کے ساتھ ساتھ آپ کی پلاننگ انڈسٹریل زونز کی بھی شروع ہو چکی تھی جو کہ آپ نے کمپلیٹ کرنی تھی. جب اس کے علاوہ جو ہماری اٹامک پاور جنریشن ہے وہ کس حد تک پہنچی، لیکن اس کے یہ ان حالات میں تھا جہاں دھرنے تھے، یہ ان حالات میں تھا جہاں آپ کی پارلیمنٹ پہ ود ان ون ایئر اٹیک ہونا شروع ہو گئے. اچھا ہمیں کس قسم کی حکومت، کس قسم کے حالات بنے؟ پاکستان مسلم لیگ نے ہمیشہ فورن افیئرز میں ایک بیلنس اپروچ رکھنے کی کوشش کی ہے. ہم نے کوشش کی انڈیا کے ساتھ معاملات کو ریزالو کرنے کی، نارملائز کرنے کی، تو جی مودی کا یار بنا دیا گیا. جب ہم نے جو ہے کیا کہتے ہیں امریکہ کے ساتھ ہم بات کرنے کی کوشش کرتے ہیں تو آج کھڑے ہو کے امریکہ، آج تو میں یہ سمجھتا ہوں کہ جو ہمارے فنڈامنٹلسٹ ہوا کرتے تھے، جہاں ایک مولوی کسی جو ہے ممبر پہ چڑھ کر اور سب لوگوں کو اشتعال دلایا کرتا تھا، آج ہماری ڈیموکریٹک فورسز وہ کام کر رہی ہیں. دیکھیں ڈیموکریسی، آپ نے ابھی جو بات کی ہے، آپ نے یہی بات کی نا کہ ایک دوسرے کو جو سنیں، کمیونیکیٹ کریں. اس کے بعد
ٹائم میرا خیال ہے آگے بھی دے دیں کیونکہ وہ ٹائم بہت کم ہو جائے گا.
صدر بھائی سے پہلے بات کریں گے، ان کی حکومت تیسری ہے.
جی جی
ان کی حکومت ریاض بھائی کو ہم بعد میں دیں گے کیونکہ آپ لوگ انجوائے کر چکے ہو اور ایک سے زیادہ ٹینیور.
دیکھیں جی پہلے ہم بات کرتے ہیں، شروع کرتے ہیں ذوالفقار علی بھٹو صاحب سے. ذوالفقار علی بھٹو نے جس وقت ملک سنبھالا اس وقت،
میرا خیال ہے اس میں ہم ٹائم کر لیں، دو منٹ ہیں آپ کے پاس تاکہ ہم نے کالرز کو.
ذوالفقار علی بھٹو نے جس وقت ملک سنبھالا، دیکھیں پہلی بات یہ ہوتی ہے کہ جو جمہوریت ہوتی ہے اور انسانی معاشرہ ہوتا ہے نا، یہ ایوالو ہوتا ہے، یہ رویے ہوتے ہیں. کوئی پروڈکٹ بلیک اینڈ وائٹ میں نہیں ہوتا کہ یہ پروڈکٹ بن گیا یا نہیں بن گئی، یہ آپ کے رویے ہوتے ہیں. آپ کے اندر امپروومنٹ آتی ہے، ریفائنمنٹ آتی ہے، آپ وقت سے سیکھتے ہیں. آج سے 10 سال پہلے جو آپ کی سوچ ہوگی یا میری سوچ ہوگی آج شاید مختلف ہو. تو ذوالفقار علی بھٹو جو ملک سے، اس وقت ملک بالکل ختم ہو چکا تھا، آپ کو پتا ہے بنگلہ دیش بن چکا تھا، بالکل ہی اکانومی تباہ ہو چکی تھی، ڈی مورلائز تھی قوم. ایک بالکل ڈی مورلائز قوم کو اٹھا کے انہوں نے 74 میں جب اسلامی سربراہی کانفرنس کرائی،
اس کو چھوڑ دیں آپ،
آپ اچیومنٹس بتائیں.
اچیومنٹ اسلامی سربراہی کانفرنس از ناٹ اچیومنٹ،
گریٹ اچیومنٹ، اٹ واز ا گریٹ اچیومنٹ.
اچھا
اٹ واز ا گریٹ،
جی جی. اس کے علاوہ ملک سب سے پہلے تھے کانسٹیٹیوشن بنایا، ٹھیک ہے، سب سے بڑا. اس کے علاوہ ہم نے اسٹیل مل ہم نے دی، ٹھیک ہے. ہم نے ابھی جو ریسنٹ ایگزامپل لے لیں، پھر جب ڈکٹیٹروں نے پورے آئین کا حلیہ بگاڑ دیا تھا، آصف علی زرداری صاحب نے اس کو دوبارہ سے بحال کر کے اس وقت، جیسے کامران نے بات کی ہے، اگر کانسٹیٹیوشنلی پاکستان کی ہسٹری کا جو سب سے اسٹرانگ پرائم منسٹر ہے وہ عمران خان ہے کانسٹیٹیوشنلی، ٹھیک ہے. کیوں
آپ اچیومنٹس ہی نہیں بتا رہے؟
جی پی ٹی پی آئی کانسٹیٹیوشن کو چینج کرنا، وہ
میں نے 18ویں
ترمیم ہم نے کی، پھر ہم نے بینظیر انکم سپورٹ پروگرام دیا، ذوالفقار علی بھٹو نے ایٹمی پلانٹ جو ہے نا نیوکلیئر
پلانٹ
پیپلز پارٹی نے دیا،
بالکل دیا،
میزائل ٹیکنالوجی دی. دیکھیں پاکستان کا اور انڈیا کا 1:10 کے ریشو ہے، اکنامک میں بھی اور ملٹری مائٹ میں بھی. ہم کنونشنل
وار، انفلیشن کتنی تھی بھٹو صاحب کے زمانے میں؟
پلیز میری بات تو سنیں گی نا، میں ان کے پھر ان کا جواب دوں یا اپنی بات بتاؤں گا. اگر انفلیشن پہ بات کرتے ہیں، انفلیشن پہ بات کریں
دو منٹ میں،
ٹھیک ہے. تو اس وقت پاکستان جو سروائیو کر رہا ہے، ہم کنونشنل وار میں انڈیا سے نہیں کبھی بھی جی سکتے. آج ہم کس چیز پہ کر رہے ہیں؟ ایک ہمارا ملک جو چل رہا ہے کانسٹیٹیوشن پہ چل رہا ہے، وہ بھٹو کی اچیومنٹ ہے. دوسرا ہمارا ایٹمی ٹیکنالوجی ہے ہمارے پاس، اس کی وجہ سے انڈیا کو ڈیٹر کیا ہوا ہے. تیسرا ہمارے پاس میزائل ٹیکنالوجی, میزائل ٹیکنالوجی بینظیر بھٹو لے کے آئی. دنیا کا سب سے بڑا, دنیا کا سوری میں نہیں کہہ رہا لیکن ایک بہت بڑا جو ہے جو اکنامک اپلفٹ کا پروگرام ہے بینظیر انکم سپورٹ پروگرام, جس کی بیس پہ عمران خان نے اس کو اپ گریڈ کر کے احساس ہیلتھ کارڈ وہ سارا کے وسیلہ حق پروگرام ہم نے شروع کیا تھا. ابھی بھی ڈاکومنٹس میں بینظیر انکم سپورٹ پروگرام ہی ہے, اوپر سے انہوں نام چینج کر لیتے جیسے یہاں پہ ایک کارپوریشن نیم ہوتا ہے.
آگے آگے آپ اپنی اچیومنٹ کی صرف بات کریں, دوسرے کی بات کریں.
نہیں جی, میں یہ کہہ رہا ہوں نا کہ وہ جو بینظیر انکم پروگرام شروع کیا ہم نے, اس کے علاوہ ہم نے پورے کنسنسس سے, اس وقت جب مشرف بنا تھا اس وقت وہ اپنی مرضی سے آیا تھا, اپنی مرضی سے گیا ہے. ہم نے جو ایسا ملک میں انتظام کیا کہ ایک صدر آتا ہے اس کا آنے کا بھی پتہ ہوتا ہے کب آئے گا کب جائے گا. ہم نے ریفارمز کی, اس میں صدر پاکستان سے پاری پاور لے کے ہم نے پارلیمنٹ کو دی, عوام کو دی. ہم نے اس کا جو ہے جو نیب کا چیئرمین لگانے کی جو ہے نا وہ اس میں کانسٹیٹیوشن میں امینڈمنٹ کی ہم نے جو اس کی ہے اپنے کیا کہتے ہیں
سر آپ بھائی اوپر چلے گئے.
ہم نے امینڈمنٹ کی,
ہمارے پاس کالرز بھی بہت ہیں.
جی جی
کالرز بھی ہیں.
مجھے پتا ہے کہ آپ لوگوں کے پاس بہت بڑی لسٹ ہے اپنی اچیومنٹ کی. میں نے صرف انڈیویجول, ہمارا تعلق کسی پارٹی سے نہیں ہے.
بالکل. اچھا ایک اور سر میں بات بتا دوں آخری.
جی,
جو لوگ اکثر لوگ مجھ سے پوچھتے ہیں کہ جی ذوالفقار علی بھٹو نے لگا تھا روٹی کپڑا اور مکان کا, آپ کو پتا ہوگا آپ لوگ مجھ سے زیادہ بڑے ہیں کہ بھٹو صاحب سے پہلے پاکستان میں نہ شناختی کارڈ تھا کسی کا اور نہ پاسپورٹ بنتے ہوتے تھے, بڑی انکوائریاں ہوتی تھی. پھر ٹھیک ہے پولیس کی, ذوالفقار علی بھٹو نے پورا مڈل ایسٹ کھولا ہمارے لیے. آج 8 ملین لوگ پاکستان کے باہر ہیں, ڈاکومنٹڈ بیٹھے ہوئے ہیں. یہ ذوالفقار علی بھٹو کی وجہ سے ریمیٹنس جا رہی ہے جس سے ہمارا ملک بھی سروائیو کر رہا ہے.
اور انہوں نے بچے بھی آپ نے ویسے آپ کا بہت شکریہ آپ نے مگر آپ نے بڑے پیارے طریقے سے ایکسپلین کیا.
تو یہ روٹی کا بھٹو چل رہا نسل
نہیں مگر آپ نے میرا آپ نے میرا دل توڑ دیا سر. آپ نے کہا کہ میں آپ سے بڑا ہوں, مگر یہ سفید داڑھی جو ہے ایسی ہو گئی ہے, آپ اس سے کافی بڑے ہیں. بہت بہت شکریہ آپ کا.
مگر ایک بات میں آپ کو کہتا ہوں, بھٹو صاحب کے ہم متفق ہیں. ہم نے آپ سے سوال جو کیا تھا پیپلز پارٹی کا
پچھلے
ٹینڈر,
میں ایک آپ لوگوں سے
پاکستان گیس پائپ لائن ہم لے کے آئے
ابھی, اب کالرز کو بھی ہم نے لینا ہے. تو اگر میں ٹائم کا ریکویسٹ کروں گی تو میری منت ہے کہ اس ٹائم کو ضرور کیئر کر لیجئے گا.
اتنی زیادہ ہے پوری بک لکھی جا سکتی ہے, آدھا گھنٹہ بیٹھا.
نہیں, آپ صرف بھٹو صاحب کی بات نہ کریں,
ہم صرف بینظیر کی, ہم پچھلی بات انکم کی بات,
ہم پچھلی بات
اگر آصف علی زرداری صاحب کی بات پوری بک
لکھیں. میں تو اس جہاں سے شروع کروں گا کہ عمل سے زندگی بنتی ہے, جنت بھی جہنم بھی.
خاکی اپنی فطرت میں
جس نے خواب دیکھا تھا اسی نے یہ شعر بھی بولا تھا. جو عمران خان ہے ان کا یہ کہہ رہے ہیں کہ ان کو بہت زیادہ ملا, ساری سپورٹ ملی. آپ کی باتیں میں نے آپ کے ریڈیو پہ کئی دفعہ سنی ہیں, اس میں آپ نے کہا کہ سول بے وقوفی, اس کے کہنا نہیں مانتی, اس نے خود بھی مانا کہ اس کا کہنا نہیں مانتی. اب ماننے کے لیے دو چیزیں ہیں, جنت کا لالچ ہوتا ہے, دوزخ کا ڈر ہوتا ہے.
صحیح.
ایوب خان نے 3300 بندہ فائر کیا تھا, بھٹو صاحب نے پہلی تقریر دی 1300 بندہ فائر کیا تھا, اس میں اس کا عمران خان کا باپ بھی فائر کیا تھا.
صحیح کیا تھا.
ٹھیک ہے, عمران خان نے کسی کو فائر کیا؟
غلطی کی.
جب فائر نہیں کیا تو کوئی کہنا مانے گا؟
کمال ہے سر.
اب بات رہی اچیومنٹ کی, پہلی اچیومنٹ عمران خان کی, دو فیلڈ جو ہیں اس میں ہم انویسٹ کرتے ہیں, یہاں کینیڈا میں بھی یہ دونوں فیلڈ بہت مشہور ہیں. ہماری جو فیوچر انویسٹمنٹ ہے ایجوکیشن اینڈ ہیلتھ پہ ہے.
سوال میں کروں
گی ایجوکیشن اور ہیلتھ پہ ہے.
جی سر.
تو عمران خان نے ہیلتھ کارڈ دیا اور مزید دے رہا ہے, اگر رہے گا تو ساروں کو مل جائیں گے تقریباً 10 لاکھ کی کوریج ہے اس میں. غریب کو کیا چاہیے نا, اس کو ہیلتھ کا بہت بڑا ایشو ہے. ایجوکیشن کا جو بنے ہوئے تھے کئی قسم کے نصاب, اس کو ایک نصاب کیا اس نے.
صحیح.
وہ نصاب کرنے کے بعد پھر بعد میں کسان کو اس نے بہت زیادہ سہولتیں دی, کسان کو اٹھایا اوپر.
صحیح.
کسان کی بھی اچیومنٹ آپ سن لیں. اس کے بعد اس نے کیا کیا ہے کہ سی پیک ये सब कहेंगे कि हमारा है हमारा है हमारा है।
नहीं सर, ये तो मैं
जो भी आएगा
आई नो, नहीं नहीं ये बात हम इमरान खान साहब की उसमें नहीं डाल सकते किटी में। ये मुशर्रफ साहब ने बहुत कोशिश की थी, आई वॉज इन पाकिस्तान एट दैट टाइम। मुशर्रफ साहब की बात चाइना ने नहीं मांगी मानी थी, जरदारी साहब की बात चाइना ने नहीं मांगनी थी। ये नहीं, ये सारा कुछ शुरू हुआ था नवाज शरीफ साहब के जमाने में, उनकी बात मानी गई थी और उनके साथ ये डील हुई थी। ये
और फिर आगे क्या है,
मेरा मतलब और है कि जो जिस वक्त में होगा, जो जिस वक्त में होगा उसको काम तो करना है ना, बेशक वो सी पैक पे करे, सड़कें बनाने पे।
रियाज भाई हमारे साथ पांच कॉलर भी हैं, दो से दो मिनट मैं लास्ट सवाल करूंगी, उसके बाद हमारे साथ कॉलर्स लगातार हैं, हम कॉल्स लेंगे। मैं कॉलर्स को एक बात रिक्वेस्ट करती हूँ, वो कहते हैं ना कि जोश में बाहोश रहने में तुम्हारी, वी रिस्पेक्ट एंड दीज थ्री आर द ग्रेट पीपल, इनको पता है कि सवाल भी कैसे होने हैं, तो ये मत हो कि आप गलती कर लें, आप अपने अपने
जज्बात
और अपनी जुबान, और इंसान सिर्फ अपनी जुबान से ही पहचाना जाता है, और किसी चीज ये सियासतदान व्यासतदान सब पीछे, स्क्रीन के पीछे सब इकट्ठे हैं, किसी की बहू है तो किसी का बेटा है तो किसी का दामाद है, दे आर ऑल रिलेटिव्स। मेरे लिए और आपके लिए द मोस्ट इम्पॉर्टेंट इज ओनली ओनली एंड ओनली पाकिस्तान। अभी जब बात हो रही थी आपने भी बात की, पाकिस्तान में पॉलिटिशियंस की बात करते हैं, पॉलिटिशियंस के बाद जुडिशरी आ जाती है, जुडिशरी के बाद ब्यूरोक्रेसी आ जाती है, और मेरा ख्याल है आर्मी इज द लास्ट एंड आर्मी इज, मैं तीनों से ये सवाल कर रही हूँ, मैं दो दो मिनट से ज्यादा टाइम नहीं दूंगी, आई हैव अ स्टॉप वॉच। आर्मी में सीनियोरिटी की ग्राउंड के ऊपर प्रमोशंस होती हैं, दे डोंट लेट एनीबॉडी इंटरफियर, दे हैव देयर ओन, इट्स द मोस्ट ऑर्गेनाइज्ड सिस्टम इन पाकिस्तान, मगर इट्स वेरी इजी टू डीफेम एस्टेब्लिशमेंट एस्टेब्लिशमेंट। हालांकि भुट्टो साहब के साथ अयूब खान साहब थे, नवाज शरीफ को लाने वाले जियाउल हक साहब थे, भुट्टो साहब आप कह लें कि भाई ये गवर्नमेंट है वॉट एवर, मगर अगर आप ब्यूरोक्रेसी की बात करें तो ब्यूरोक्रेसी में आपके तमाम ऑफिसर सेक्रेटरी लेवल के आ जाते हैं, डिप्टी कमिश्नर, कमिश्नर, असिस्टेंट कमिश्नर, और आम मुल्क को चलाने के लिए यही लोग होते हैं। ब्यूरोक्रेसी में चाहे वो आपके जजेस थे, चाहे वो आपके चीफ जस्टिसेस थे, चाहे वो आपके कोई भी ब्यूरोक्रेट था, उन्होंने इस हुकूमत को चलने नहीं दिया। क्यों? बिकॉज उनको सीनियोरिटीज को बाईपास करके फेवर्स दे के पोजीशन दी गई थी, और अगर आप मुझे फेवर देंगे सर तो आप यकीन कीजिएगा मैं सर के बल खड़े होके आपके लिए हर काम करने के लिए तैयार होंगी। आपसे सवाल है, आपसे और आपसे एक ही सवाल का तीनों ने जवाब देना है, एंड आई विल गिव यू टू मिनट्स ईच।
देखिए जी, लीडरशिप क्या होती है, पहला क्वेश्चन तो ये है, लीडरशिप वो होती है कि जो लोगों को साथ मिलाकर अपना काम निकालना जाने,
मगर ब्यूरोक्रेट अगर काम ही ना करे तो
ये तो लीडरशिप का कमाल है ना। देखिए अगर दरमियान में आप क्या देखते हैं, 15 साल आर्मी की हुकूमत आती है, उसके बाद अपोजिशन की आती है, उसके बाद नवाज शरीफ की आती है, तो पिछले 20 साल के ब्यूरोक्रेसी को आप भूल के आप ये समझते हैं क्यों नवाज शरीफ के लिए बैठे थे, ही नोज हाउ टू यूज देम। अच्छा उसके बाद ये देखते हैं कि आप जब पहले गवर्नमेंट में नहीं होते तो आप कहते हैं कि जी प्राइम मिनिस्टर चोर है, उसकी वजह से सब कुछ खराब हो रहा है, मैं आऊंगा तो 90 डेज के अंदर आप देखें ऊपर जब ईमानदार आदमी आ जाएगा सब चीज ठीक हो जाएगी। फिर आप आते हैं तो पहले गालियां निकालना शुरू करते हैं ब्यूरोक्रेसी को, ब्यूरोक्रेसी बैठ जाती है, फिर आप पॉलिटिशियंस के साथ कोई कोऑपरेट नहीं करते, आप कहते हैं कि जी मैं तो बहुत बड़ी चीज हूं, आप मैं इंटरनेशनल लीडर हूं, आप कौन है, आप पॉलिटिशियंस को साइडलाइन कर देते हैं, आप जो है जो प्रेसिडेंशियल जो वो होते हैं ऑर्डिनेंसेस होते हैं उनके बल पे आप गवर्नमेंट चलाने की, आपने उसको साइडलाइन कर दिया, फिर आपने एस्टेब्लिशमेंट जिसमें आर्मी आप ये समझते हैं उनको साइडलाइन कर दिया, आप जिस दिन आते हैं आते ही एक जो है फायज ईसा के पीछे पड़ जाते हैं बिकॉज ऑफ वन ऑफ हिज जजमेंट विच वॉज अगेंस्ट एस्टेब्लिशमेंट, यू प्लेड अ रोल ऑफ अ टूल फॉर समवन बट यू प्लेड इट, सो आप वहां भी तमाशा कर देते हैं आपके लिए, आप आखिर में क्या होता है कि आप सारे अवाम को, जी तो अवाम ही हमारी इस काबिल नहीं है, तो लीडर वो होता है जो अवाम से भी काम करवाता है, ब्यूरोक्रेसी से भी काम करवाता है, वो एस्टेब्लिशमेंट से भी काम करवाता है, और उसके बाद फिर वो आगे चलता है, मुल्क को लेकर चलता है। तो आप नेशनल इंटरेस्ट को साइड पे रख के आप इंडिविजुअल इंटरेस्ट के ऊपर आ जाते हैं, जब आप अपनी जात की बात करते हैं तो आप दूसरों को निगेट करते हैं, जब दूसरों को निगेट करते हैं तो आप काम चला नहीं सकते, फेल।
بہت خوبصورت ریاض بھائی تسی کی فرماؤ.
میں تو اس دے وچ یہی کہاں گا کہ وہ بیوروکریسی چونکہ پہلے دی بھرتی ہوئی ہوئی سی اور عمران خان نے انہاں تے ایکشن کوئی نہیں لیا. وہ دا فیلئر اے وے کہ انہوں کم از کم بیوروکریسی جڑی ہے انہوں فائر کرنا چاہیے سی. جڑا بندہ نہیں کام کرتا کر جاوے.
ਉਹੀ ਜਿਹੜਾ ਪੁੱਟੋ ਸਾਹਿਬ ਨੇ ਕੀਤਾ ਸੀ,
ਜਿਹੜਾ ਪੁੱਟੋ ਸਾਹਿਬ ਨੇ ਕੀਤਾ ਸੀ ਜਾਂ ਅਯੂਬ ਖਾਨ ਨੇ ਕੀਤਾ ਸੀ. ਔਰ ਇਹਦਾ ਮਤਲਬ ਇਹ ਨਹੀਂ ਹੈ ਕਿ ਬਈ ਇਹਨਾਂ ਨੂੰ ਕੰਮ ਕਰਨਾ ਆਉਂਦਾ ਹੈ ਤੇ ਸਾਨੂੰ ਕੰਮ ਕਰਨਾ ਨਹੀਂ ਆਉਂਦਾ. ਕੰਮ ਕਰਨਾ ਸਾਰਿਆਂ ਨੂੰ ਆਉਂਦਾ ਹੈ, ਲੇਕਿਨ ਜਿਹੜਾ ਕਰੇ ਨਾ ਕੋਈ ਵੀ ਨਾ ਕਰੇ ਕੰਮ. ਇੱਕ ਇਮਰਾਨ ਖਾਨ ਦਾ ਸਭ ਤੋਂ ਵੱਡਾ ਫੇਲੀਅਰ ਇਹ ਵੇ ਕਿ ਉਸ ਨੇ ਹਰ ਪਾਰਟੀ ਦਾ ਜਿਹੜਾ ਉੱਥੋਂ ਪਰਿੰਦਾ ਉਠਾ ਕੇ ਤੇ ਉਹਨੂੰ ਬਾ ਲਿਆ. ਉਹਨਾਂ ਪਰਿੰਦਿਆਂ ਨੇ ਫੇਲ ਕੀਤਾ, ਹੁਣ ਉੱਡ ਕੇ ਕਿਧਰੇ ਹੋਰ ਦੇ ਜਾ ਰਹੇ ਨੇ. حضرت ابو بکر صدیق دی جگہ دے اتے کوئی ہور اپوزیشن جیڑی آئی سی اس وقت رسول پاک دی، او خلیفہ بن جاتا تے کی حال ہویا اسلام دا؟
کی جواب دیتا انہوں نے؟
جواب ہے ہی کوئی نہیں سی. بابے فرید دے تسی مرید ہو تے نال سارے یزیدی بھائے ہوئے نے. میں سخت الفاظ دے میرے عمران خان واسطے، میری اپنی پارٹی ہے، پارٹی نہیں چھڈی اس وجہ تو. غلط بندیاں نوں نال نہیں باونا چاہیے، جڑے بندے صحیح سی انہاں بندیاں نوں نال رکھنا چاہیے سی، انہاں کولو کام لینا چاہیے. جڑا نہیں کام کر، تسی ہن ایتھے سی ای او اس آفس دے، نہیں کرن گے مادد جمال صاحب تے کر جان کے کام کرن گے تے رہن.
سو ہو از ٹو بلیم.
بہت خوبصورت، بڑے
سب سے بڑے پیارے
طریقے سے.
سوری،
معذرت کے ساتھ. جی سر،
میں اس سے شروع کروں گا کہ جیسے ایک بڑی مشہور مثال ہم دیتے ہیں کہ میں جدو نو سی تھے اپنے سس چنگی نہیں ملی، تو سس بنی تو نو چنگی نہیں ملی. یہ عمران خان نے کہا، مطلب یہ کہ جب میں بہو تھی تو ساس اچھی نہیں ملی، جب میں ساس ملی بنی تو بہو اچھی نہیں ملی. تو عمران خان جب اپوزیشن میں تھے تو جب چور ہوتا تھا وزیر اعظم، ٹھیک ہے، اور لیڈرشپ کا کام ہی رول یہی ہوتا ہے کہ آپ نے تمام لوگوں کو، طبقات کو لے کے چلنا ہوتا ہے. ساتھ زرداری صاحب نے 5 سال حکومت کی، ان کی اکثریت پی ٹی آئی سے بھی کم تھی، لیکن وہ سب لوگوں کو، قوتوں کو ساتھ لے کے چلے.
He was very intelligent. He became the president and انہوں نے آپ کے زمانے میں بھی وزیر اعظم 3 چینج ہوئے تھے.
دو ہوئے ہیں اور وہ بھی اکورڈ نے کیے،
مگر زرداری صاحب کی پوزیشن، ان کی اسٹریٹجی
اسٹریٹجی کی بات ہی کریں نا. اچھا، نمبر ون بات یہ ہے کہ جیسے عمران خان صاحب نے شروع کیا کہ جو ایک نارکسسٹ لوگ ہوتے ہیں نا، جو صرف خود پسند جس کو ہم کہتے ہیں اردو میں، اس کا آپ سب کے ساتھ لڑائی کر کے آپ نہیں سل سکتے. ٹھیک ہے، آپ اپنے فیملی میں دیکھیں، رشتے دار ہوتے ہیں، کوئی امیر ہوتا ہے، کوئی غریب ہوتا ہے، لیکن وہ برابر کے اسٹیک ہولڈر ہوتے ہیں. آپ یہ نہیں کہہ سکتے یار یہ تو فضول آدمی ہے، یہ پڑھا لکھا نہیں ہے، یہ آوارہ ہے، یہ فلاں ہے، میں نہیں اس کے ساتھ چلتا. آپ اپنے گھر کو نہیں چلا سکتے. اگر اولاد کئی دفعہ خراب نکل آتی ہے، لیکن ماں باپ پہ بلیم آتا ہے کہ آپ نے تربیت کیسی کی تھی. ماں باپ نے لے کے چلنا ہوتا ہے اولاد کو ساتھ، ٹھیک ہے، ان کے ساتھ دوستی رکھنی ہوتی ہے. ہم کینیڈا میں اب اور کلچر لے کے چلتے ہیں، پاکستان میں اور کلچر، جوتے مار کے بھی بچوں کو سیدھا کر لیتے ہیں. آج کل عمران خان نے جو سپیچ کی ہے نا جی، میں اس پہ تھوڑا سا ریلیٹڈ ہے نا یہ، میں میڈم میری بات سنیں، کل انہوں نے جو تقریر میں 45 منٹ انہوں نے میں کہا، ٹھیک ہے، 45 منٹ میں 88 بار انہوں نے میں کہا، 16 بار میرا کہا، اور 14 بار اپنا نام لیا. تو نارکسسٹ ہیں وہ، اپنے آپ کے علاوہ کسی کو، نہ وہ سیاسی قوتوں کو ساتھ لے کے چل سکتے ہیں، نہ وہ بیوروکریسی کو ساتھ لے کے چل سکتے ہیں، نہ وہ اسٹیبلشمنٹ کو ساتھ لے کے چل سکے ہیں، نہ وہ ججز کو ساتھ لے کے چل سکے ہیں. جب انہوں نے کہا کہ ان کو جب پکڑ کے بیوروکریٹس کو اندر ڈالا کہ جی آد جو کیا نام تھا ان کا، آد چیما کو پکڑ کے ڈالا، فواد حسن فواد کو ڈالا، تو بیوروکریسی کی جاب مستقل ہوتی ہے. وہ کہتا ہے یار یہ کل آئے گا، ہم کام کریں. تو انہوں نے اس لیے چھوڑا کہ 7 انہوں نے آئی جی پنجاب چینج کیے ہیں، 6 چیف سیکرٹری چینج کیے ہیں، کتنے چینج کر چکے ہیں، کیونکہ وہ آپ کسی کے ساتھ کیوں کام کریں گے؟
آپ کچھ کالرز ہیں،
ایک بات صرف کر لیں، جو عمران خان کے اوپر یہ الزام ہے کہ اس کو جیل میں ڈالا، اس کو یہ ڈالا، وہ کیا، یہ بالکل ٹوٹلی غلط ہے. اس لیے کہ بیوروکریسی کا تو اس کا قاعدہ نہیں مانتی، تو نیب کیسے قاعدہ مانگے گی؟ اس کی مورل سپورٹ تھی کہ ان کو پکڑو، مورل سپورٹ تھی، زبانی کلامی، ایکشن کوئی نہیں تھا.
دیکھیں اس میں آپ
خود نہیں، اس نے کسی کو پکڑوایا.
آپ اس چیز کو بھی چھوڑ دیں، آپ مجھے کیبنٹ اپنی بتا دیں، آپ اپنے چیف منسٹرز مجھے بتا دیں، کون سا میرٹ ہے، کون سی کیپیبلٹی ہے، تو اب بلیم ان بیچاروں
کو چوائس ہی نہیں
یہ سر
اب ہم کالرز کو لینا شروع کر
رہے ہیں نہیں 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 سر میری بات سنیں نہیں میری بات سنیں نہیں نہیں ٹیم تو الیکٹ انہوں نے کرنی تھی چلو وہ بڑے بیوقوف انسان ہیں ان سے ٹیم
نہیں ہاں
نہیں 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 میری بات سنیں لیکن جو آپ کے لیڈروں نے جو اس ملک کے پیسے لوٹے ہیں اس وہ ان کے بارے میں پوچھے بھی نہ وہ پوچھے بھی نہ کہ بھئی یہ لوٹے ہوئے پیسے لے کر آؤ
میں آپ کے جذبات کا
جس نے بھی جنہوں نے بھی لوٹے ہوئے ہیں جنہوں نے بھی لوٹے
نہیں
نہیں آپ یو گائز نیڈ ٹو ایسک یور لیڈرز کہ تم جیسے یہاں پہ ڈیبیٹس ہوتی ہیں نا کہ تمہارا فائیو ایئر پلان کیا ہے
جو
تو وہ پلان
کہاں ہے
پلان تو اسٹارٹنگ فرام بھٹو صاحب نہ بھٹو صاحب کے پاس تھا
80% ہم نے چیز کیا
نو آئی ایم سوری آپ کی جو باتیں ہیں نا فرسٹ ڈیموکریٹیکلی الیکٹڈ پرائم منسٹر وہ نہیں تھے مجیب الرحمان صاحب تھے
جی
یہ جو آپ کہہ رہے ہیں نا جی وہ
نہیں
آپ نے بنایا آپ نے بنایا سر یہ آپ نے بنایا گڑی خدا بخش جا کے ذرا وزٹ کریں لوگوں کے پاس پیروں میں جوتی نہیں ہے تن پہ کپڑا نہیں ہے آپ صرف گڑی آپ سارے پاکستان کا
حال فیصلہ کریں ہم کہہ رہے ہیں فیصلہ
ہاں جی ہاں جی ہم ڈیبیٹ بھی نہ کریں ہم ڈیبیٹ بھی نہ کریں سر میں آپ کو انفلیشن بتاؤں بے نظیر اور بھٹو صاحب کے زمانے کی سر بتاؤں
بھٹو صاحب کے زمانے میں آپ کو پتا کہ اکنامک کنڈیشن اس وقت کس وقت کس پہ لیا
زیرو انہوں نے اکنامک کنڈیشن جو اچیومنٹ ایوب خان صاحب کی تھی انڈسٹری ساری کا بیڑا غرق کیا تھا آپ کے لیڈر بھٹو صاحب نے نیشنلائز کر کے جی بالکل
کینیڈا میں ابھی تک پاکستان سے بھاگے ساری جو ہے بنگلہ دیش ایک منٹ آپ پہلے
میری
بات سنیں گی یا آپ نے صرف جو سوچا وہ آپ کینیڈا میں رہتے ہیں ہم کینیڈا میں یہاں پہ ہیلتھ سسٹم ہے کیا وہ نیشنلائز نہیں ہے کیا یہاں کا اسکول سسٹم نیشنلائز نہیں ہے
انڈسٹری نیشنلائز میں انڈسٹری کی بات کر رہی ہوں سر
پیٹرو کینیڈا جو نیشنلائز تھا ابھی جا کے ہوئی ہیں
آپ تو اپنی بات کو خود ہی نگیٹ کر رہے ہیں آپ اپنی بات کو خود ہی نگیٹ کر رہے ہیں کہ لیڈر لیڈر جو ہے وہ لیڈر اپنے ملک کو لے کے چل رہا ہے
آئی تھنک ہم جو اسکوپ آف ڈسکشن ہے وہ بہت
زیادہ ہے آپ کو پتا ہے ایکسٹرنل ڈیٹس ڈبل ہو گئے تھے بھٹو صاحب کے زمانے میں آپ کو پتا ہے انفلیشن کہاں جا رہی تھی بھٹو صاحب اور بینظیر کے زمانے میں جس کو کہ آگے نواز شریف نے پھر کم کیا آپ کو پتا ہے کتنے گھوست تھے یہ جو آپ کا بینظیر سپر یہ جو سپورٹ پروگرام تھا جس میں کہ کتنے گھوست پکڑے گئے تھے کہ بلا وجہ لاکھوں روپے لوگوں کو جا رہے تھے
صرف جو ہے نا وہی میڈیا کی فیس بک کی جو رپورٹیں پی ٹی آئی
میں فیس بک بالکل نہیں پڑھتی سر میں بالکل
میں آپ کو ایک بات بتاؤں
دس از یونائیٹڈ نیشنز ڈیولپمنٹ پروگرام
نو نو پروگرام
یہ سب سے شازیہ جی ایک سیکنڈ
یہ یو این ڈی پی کی طرف
سے میں نے بات کی ہے دنیا کا اب سب سے بیسٹ
پروگرام ہے یہ میں ٹچ کرنا چاہوں گا نیٹ لاسز ڈیفیسٹس انفلیشنز ان بھٹو صاحب اینڈ یہ سارے کے سارے فگرز یو یو این ڈی پی سے ہیں
بچا ہوا ہے نا جو وہ بھٹو صاحب کے میزائل ٹیکنالوجی کی وجہ سے اور جو بینظیر کے میزائل ٹیکنالوجی
اگین یو آر رانگ اگین یو آر مسٹیکن ڈاکٹر سمر مبارک مند کا انٹرویو دیکھیں کیسے ایوب خان صاحب نے بالکل چپ کر کے اپنے بچوں کو فرانس میں نیوکلیئر ٹیکنالوجی کے لیے بھیجا تھا پڑھنے کے لیے دے براٹ پاکستانی کڈز ایوب خان کے زمانے میں یہ ہاں جی یہ ان کے زمانے
کہاں سے لے کے آیا تھا ایوب خان کو ان کا
ایوب خان عبد القدیر صاحب فارمولا چوری کر کے لائے تھے پروگرام
ہمیں ایک چھوٹی سی بریک لیتے ہیں واپس ول ٹیک اے لٹل بریک اینڈ کم بیک
لیک دے کنارے تے پہاڑاں دی گوچ وسے بلو ماؤنٹن ایریا تے وساگا بیچ وچ نویاں کانڈوز دی بکنگ شروع کانڈو چ آپ رہو انویسٹ کر کے کرائے تے دیو یا اسائنمنٹ تے ویچ کے ڈالر کماؤ مرضی تہاڈی قیمتاں نے ودھنا ہی ودھنا ہے فری اسائنمنٹ فری اپلائنسز پارکنگ انکلوڈڈ تے قیمتاں 4.5 لاکھ توں ماڈرن سہولتاں نال شاندار بلڈنگ پہاڑاں دی گود تے لیک دا کنارا بس نظارہ ہی نظارہ اپنا یونٹ بک کراؤن لئی ری میکس سپیشلسٹ چرنجیت برال نوں ہنے کال کرو 647-384-6
इस स्प्रिंग में आ गई है बैकयार्ड की बहार, क्योंकि लूज और रोना स्प्रिंग फेस्ट शुरू होने जा रहा है। तमाम गार्डनिंग एसेंशियल्स पर 30% तक डिस्काउंट, और हर जुमेरात को एक नई डील का फायदा उठाएं। मार्कम, स्कारब्रो और ब्रैम्पटन के लूज और रोना स्टोर पर जाएं और $500 तक के इनाम जीतने का मौका पाएं। और आज ही लूज और रोना स्टोर पर जाएं और बहार अपने घर लाएं।
सेहत एक अनमोल नेमत है जो हर शख्स को हासिल नहीं। जिंदगी और मौत की कश्मकश में मुब्तला अफराद तंदुरुस्ती के हुसूल के लिए आपकी दुआओं और अतियात के मुंतजर हैं। इंडस हॉस्पिटल और हेल्थ नेटवर्क पाकिस्तान की आबादी के लिए उम्मीद की वाहिद किरण है, जो उनकी बुनियादी सेहत का ख्याल और हर मर्ज में उनकी मदद के लिए मौजूद है। ज़कात के फर्ज से खिदमत के फरीजे तक आप और इंडस साथ साथ।
इस हफ्ते इफ्तार रेडी करें बड़ी सेविंग्स के साथ। फूड बेसिक्स में आए और पाएं 4.54 केजी नूर बासमती राइस सिर्फ 6.99 में, और हैंस और खास दही सिर्फ 1.99। लो हो गई इफ्तार रेडी और लो हो गई सेविंग्स। फूड बेसिक्स, वेयर यू ऑलवेज गेट मोर फॉर लेस।
ट्रक का घूमता पहिया कनाडा की मईशत की तरक्की का जामिन। आपका ट्रक सड़कों पर राज करे और कनाडा की मईशत तरक्की की राह पर गामजन रहे। ट्रक मैनुअल या फिर ऑटोमेटिक, ट्रक की बेहतरीन सर्विस के लिए क्विक ट्रक लियो थ्रू आउट ऑन्टेरियो। नो अपॉइंटमेंट नीडेड, ड्राइव थ्रू फैसिलिटी, वन स्टॉप शॉप। अब तीसरी लोकेशन एग्जिट 579 फ्रॉम हाईवे 401 इन नैपनी। क्विक ट्रक लियो 519-622-0660, quicktrucklube.com।
बुरा लफ्ज कहा है और मैंने बाजिद भाई को कहा है और मेरा भाई कौन था। नाउ विल टेक योर कॉल्स। आप कॉल्स कीजिएगा थोड़ी पेशेंस के साथ, हमने रहना है। कॉल्स अब हम लेना शुरू करेंगे 4166201778। बहुत शुक्रिया जो लोग गाड़ियों में सुन रहे हैं।
आरफा जी, बताइए चले कि स्टेटमेंट मत दीजिएगा, सवाल, छोटा सवाल और छोटा जवाब।
अब आप लोगों ने सवाल अगर लिखना हो तो आप लिख सकते हैं जी। सवाल
सवाल। अस्सलाम वालेकुम जी।
वालेकुम अस्सलाम। नाम?
नाम चौधरी अकरम।
अकरम,
हाँ जी
जी।
तो अभी आपने तकरीबन 5-5, 10-10 मिनट लोगों को मौका दिया और हमारी बारी आई है तो सवाल आ गया। ये क्या मतलब है आपने? ये नहीं
बोलो,
तरीका है
बोलो,
ये क्या तरीका बता रहा है कि अभी आपने हमारे मकसद लड़ाइयाँ भी देखी है।
अच्छा बाबा बोल लो, और एक टाइम ना वेस्ट करो।
बात ये है कि सबसे पहले मैं यहाँ से शुरू करता हूँ कि आप कहते हैं जी नवाज शरीफ को भी वो लेके आए, क्या ये फौज का या GHQ का ये काम है कि वो मकसद के काम करे इस तरह के? बात जिधर करना है हम लोगों के मुंह से जाग निकल जाती है बात करते हुए, डरते हैं हम लोग। बात सीधी साधी है और साफ करनी चाहिए, ये उनका काम नहीं है, ये आइन की खिलाफ वर्जी है, उन पे आर्टिकल 6 लगता है। अब मैं बात आगे की तरफ लेके जाता हूँ। बात ये है कि जब हम यहाँ बात करते हैं, कनाडा में हम रहते हैं, अब जगमीत सिंह अगर आज अपनी जो हमायत है वो लिबरल से प्रेस कॉन्फ्रेंस करें और हटा ले, तो क्या जो शख्स रियासत मदीना का इस वक्त ठेकेदार बना हुआ है वो कहता है जी ये सब लोग लाइट भी मेरे साथ हैं, तो क्या उन्होंने प्रेस कॉन्फ्रेंस करके खत्म नहीं कर दी? और फिर एक बंदा टीट बना हुआ है, बेशर्म बना हुआ है और कहता नहीं जी मैं संडे को ये कर दूंगा वो कर दूंगा। ये आप लोगों को नस्ल को आप लोग बता रहे हैं खुदा के लिए। जब 196 बंदे उन्होंने साबित कर दिए एक तरफ बैठे हुए हैं, इंसान में गैरत नाम की कोई चीज हो वो उसी वक्त रिजाइन करता है और बाहर आता है अपनी सियासत करे, ये उसका हक है। लेकिन ये कोई तरीका नहीं है कि आप स्पीकर को ये चंद आईनी मुश्किलों के पीछे फिरते हुए मैं ये कर दूंगा। और जब आप कहते हैं कि जनाब हमारा तो हमारे जो भी महकमे हैं और आप अमेरिका में जाते हैं जाके कहते हैं जी मैं हकान अब्बासी को नहीं छोड़ूंगा, मैं इसे अंदर करूंगा, मैं इसे अंदर करूंगा, ये आप क्या मुझे दे मुल्क के लिए, लोगों ने आपको इसलिए वोट दिया था
चौधरी साहब, टाइम हमारे पास चौधरी साहब,
लोग पिछले वाले ठीक नहीं थे तो क्या ये लोगों को आपने समझ दिया है कि भाई मैं चौधरी साहब मैं आगे ये करूंगा, खुदा के लिए नई नस्ल को तबाह मत करें, आप
थैंक यू चौधरी साहब, बहुत शुक्रिया आपका पूरा का पूरा आया चौधरी साहब, जिंदगी में अपनी सेहत का ख्याल रखें। जावेद गुज्जर साहब तशरीफ लाए, गुज्जर साहब इत्थे आओ तशरीफ लैके आओ, जे तुसी नहीं आओगे तो अज मैं देखिया जे
धरना दे देना,
धरना दे देना क्योंकि अब हमें और कुछ आता ही नहीं, मुझे धरना ही देना।
नेक्स्ट कॉलर, कॉलर्स नेक्स्ट कॉल, फिर मैं कॉलर से इल्तिजा करूंगा, गुजारिश करूंगा कि भाई आप शॉर्ट, बहुत ही शॉर्ट, क्योंकि हमारे पास टाइम बहुत कम रह गया है, बहुत सारे कॉलर्स हैं,
मगर तो अपना टेम्परामेंट ना लूज,
हाँ ठंडा ठंडा पानी पियो जी, ठंडा ठंडा पानी पिए, ठंडा ठंडा पानी पियो जी,
से बात करें
परवाह नहीं,
ही विल स्टे क्वाइट, और आपको मैं बताती हूँ अंडरस्टैंडिंग का आलम ये है कि दिस इज
इनको इनको हमने खूबसूरती के लिए बुलाया।
चार चार
अगली कॉल जी, अस्सलाम वालेकुम जी, हेलो
नेक्स्ट कॉल निशान,
अस्सलाम वालेकुम,
वालेकुम सलाम।
पहले तो मैं ये कहना चाहता हूँ कि जो भट्टो साहब है उसने बहुत बड़ा काम किया था, उसने जो है ना पाकिस्तान को एटमी ताकत भी बनाया, लेकिन लोग एक मुल्क नहीं बनाते, उसने दो मुल्क भी बनाए जिसका एक नाम है बांग्लादेश। और दूसरा मैं भाई से ये पूछना चाहता हूँ कि कौन सी डेमोक्रेसी की बात आप कर रहे हैं, बिलावल डेमोक्रेसी से आया है, ये अभी जो आसपा बीबी आएगी ये डेमोक्रेसी से आएगी, ये बर्बादी में कहा कि डेमोक्रेसी है, मुझे ये बताएं, मेरा सवाल ये है कि जो बिलावल आएगा, जो अल्लाह ना करे हमारा वजीर आजम होगा, या आसपा आएगी जो, तो ये कहां की डेमोक्रेसी है, मुझे प्लीज का जवाब चाहिए।
बहुत शुक्रिया सर, बहुत शुक्रिया आपकी, बहुत मेहरबानी
जी, आप जवाब दे रहे हैं जावेद गुज्जर साहब।
थैंक यू ब्रदर, आपके सवाल का जवाब ये है कि आपने बात की है आसमा की और बात की है आपने अरबाब की, तो अरबाब जहांगीर उसका बाप था, तो उसके बाद फिर आपके ही खैबर पख्तूनख्वा में आसमा जहांगीर जो थी वो मिनिस्टर बनी और उसका हस्बैंड जो है वो भी एमएनए बना। तो रही बात सियासत की, पॉलिटिक्स में बहुत कुछ सेक्रीफाइस करना पड़ता है, पाकिस्तान में कोई चीज प्लेट में रख के नहीं दी जाती, जुल्फकार अली भुट्टो से लेके मोहतरमा बेनजीर भुट्टो शहीद तक और आसफ जरदारी तक, और ये जो स्ट्रगल कर रहा है बिलावल, ये आपने देखा पिछले तीन साल में, मैं पेशावर में खुद उस जलसे में कबूतर चौक में मौजूद था दिसंबर में, और मैंने जो वलवला जो लोगों को मैंने देखा पेशावर में, तो इससे बड़ा मैंने शेरपा का दौर भी देखा है, हम शेरपा के वक्त भी जाते रहे हैं पेशावर, लेकिन जो पेशावर मैंने अब देखा है यह पेशावर मैंने पहले नहीं देखा था जो 20-25 साल के बाद देखा है।
लोकल बॉडीज के इलेक्शन में फिर ज्यादा सीटें फिर पीटीआई ने कैसे जीती है, अभी जो खत्म हुई
लोकल बॉडी के इलेक्शन में इसलिए सीटें ज्यादा जीती हैं कि पाकिस्तान पीपल्स पार्टी, ये इनका सारा फोकस जो था ये तहरीके अदम इत्माद पे था, ये लोग यहां पे थे, जो महमूद खान की आज जो टेप उसकी आपने सुनी होगी, जो उसने सब लोगों को कहा कि इसको इसकी आड़ में जिस तरह उन्होंने जिस तरह धौंस धांधली आप उससे ये इलेक्शन जीता है वो आपके सामने है।
नेक्स्ट कॉलर,
एक मिनट में इसका जवाब थोड़ा सा फर्दर ऐड कर दूंगा,
वेरी शॉर्ट
जी जी, बिल्कुल थोड़ा सा मैं इनका उसमें जो है ना, पहली बात तो ये है कि जी जमहूरियत में हर बंदे का
सर, आप 40 मिनट सेकंड से ज्यादा ले नहीं सकते,
जमहूरियत में हर बंदे का ये बुनियादी हक है कि वो इलेक्शन में खड़ा हो जाए, ये अवाम ने मुंतखब करना होता है, अगर बिलावल को वो पसंद करेंगे वो वोट दे देंगे, नहीं करेंगे नहीं देंगे। नंबर वन, नंबर दो बात ये जो मैडम ने बात की है इलेक्शन की, कि एक तो जैसे गुजर साहब ने कहा कि पाकिस्तान पीपल्स पार्टी का सबका पोजीशन का फोकस तहरीक आदम एतमाद पर, इमरान खान साहब ने इलेक्शन कमीशन की खिलाफ वर्जी करते हुए उनके नोटिस को उन्होंने नजरअंदाज करते हुए इलेक्शन के बल्कि जुर्माने भी हो गए, तमाम किए हैं वहां पे, और महमूद खान ने तमाम सरकारी वसाइल जो है
मेरी
बात दिए हैं, और इस वजह से उन्होंने
मेरी पता है कि मेरी बात सूरत की, मैं आपको सफदर कह रहा हूँ, आप कह रहे मैं सफदर हूं ही नहीं, है ना,
ताहिर नाम है
वो मजाक कर रहे हैं, मजाक कर रहे हैं।
नेक्स्ट कॉलर जी, अस्सलाम वालेकुम,
वालेकुम
कौन बात कर रहे हैं सर,
जी बकार
साहब, वेरी क्विकली वेरी शॉर्ट
जी, सबको पहले रमजान की बहुत मुबारक हो।
आप भी मुबारक। सर आपकी आवाज कट रही है
ये तो।
जी
जी आवाज आ रही है आपको?
क्या बोले
जी, तमाम वो जो लीडर अपने अपने लीडरों की तारीफ कर रहे हैं कि मेरे लीडर ने ये किया, मेरे लीडर ने ये किया, कम अकम अपने लीडरों की ये करप्शन तो बताए ना, उन्होंने कितनी करप्शन किया मुल्क में,
किससे किए, किसने किए,
शर्म भी नहीं आती कि लीडरों के पीछे भागते जिन्होंने करप्शन किए पाकिस्तान।
कामरान भाई ऐसे खामखा लोग करप्शन की बात कर रहे हैं, आप बताइए इसका जवाब दीजिए।
इल्जाम डालना तो बड़ा आसान काम है, आप किसी भी
मेरे पास नहीं, नहीं ये आपका, मेरा और आपका।
इल्ज़ाम डालना तो बड़ा आसान काम है, लेकिन उस पर अमल करवाना या सजा देना इसी कानून, इसी प्राइम मिनिस्टर और इन्हीं इसी अदलिया के हाथ में है। आपने आप ये देखें कि जब मियां मोहम्मद नवाज शरीफ के ऊपर इल्ज़ाम लगाया जा रहा था एवनफील्ड के अपार्टमेंट्स का, वो 1990s की बात है, जब वो शायद पहली दफ़ा प्राइम मिनिस्टर भी नहीं बने थे, उससे भी पहले की बात है कि ये अपार्टमेंट्स खरीदे गए। उसके बाद तीन दफ़ा वो वज़ीर आज़म रहे, उस दौरान का कोई भी इनको केस नहीं मिला। मुशरफ ने 8 साल लगा दिए, उसके बाद जो है इमरान खान के पास भी सारी रिसोर्सेज थी, उन्हें कोई भी इल्ज़ाम नहीं लगाया।
अच्छा,
एक प्रैक्टिकल हम बात कर रहे हैं ना।
अच्छा
अच्छा, दूसरी बात ये, अच्छा नाकामी के बाद अगर काइंडली मेरा जवाब सुन लेना, देखिए मुशरफ का भी लॉयर अच्छा नहीं था, इमरान खान का भी लॉयर अच्छा नहीं था, जिसने भी जो भी किया किसी सब सब इसमें अच्छा इनकी इस अरसे की कोई बात नहीं हुई। अच्छा फिर जब उनके ऊपर वो पनामा का इशू निकाला गया, उसमें से कुछ भी नहीं उसका कंक्लूजन हुआ, हालांकि पनामा में नवाज शरीफ का अपना जाती नाम भी नहीं था, लेकिन उसके बावजूद भी कुछ भी नहीं निकला और उनको जो है अकामा के सिलसिले में एक किसी एक और इल्जाम में वहां से निकाल दिया गया,
जिसका।
अब बात ये
कि इमरान खान साहब इसको हम मुख्तसर यूं करते हैं, इन अदर वर्ड्स यू से दैट ही इज अ वेरी नाइव ऑनेस्ट मैन, उसने कोई करप्शन नहीं की।
देखिए जी, मैं किसी का जाती तौर पर किसी को कोई सर्टिफिकेट देने के लिए तो यहाँ नहीं बैठा, लेकिन मेरे बिलीव। अच्छा मैं आपको ये बता रहा हूँ कि अगर आपके पास जो इल्ज़ाम लगा रहे हैं ना, देखिए इस तरह तो मैं भी गालियाँ निकाल दूँ, मैं कहता रहा हूँ वो तो फिर उसका कोई हल नहीं है। जब आपके पास सारी रिसोर्सेज भी हैं, जब आप प्राइम मिनिस्टर भी बन के बैठे हुए हैं, जब आपके पास 10 मिनिस्ट्रियाँ भी हैं जो, और आपने एसेट रिकवरी यूनिट्स भी लगाए हुए हैं, आपने वो लोन्स के ऊपर भी कमीशन बना के देख लिया कि जी लोन्स ये लोग प्राइवेटली खाते रहे, आपने तमाम मंसूबे सीपैक के भी खंगाल के देख लिए, उसमें से भी कुछ नहीं निकला,
तो फिर आप किस बात पे इल्जाम लगा लेते हैं? इसका मतलब है कि नोबडी कुड प्रूव एनीथिंग, आप कुछ फरमा रहे हैं।
देयर वाज नथिंग देयर, दैट्स व्हाई आई कुड नॉट।
मेरे दोस्त जो है ना, बुरा ना मनन किसी गल का भी,
जी जी
असि भरा आपस दे विच, मेरा घर है पाकिस्तान।
क्या बात कही आपने,
उन्नू लुट के लिया गया सरे महल की शक्ल एवन फील्ड की शक्ल, किसी पाकिस्तानी एजेंसी का कमाल नहीं, ये पनामा लीक तो आपे ही निकली है, किसे पाकिस्तानी ने कढ़ी है।
नहीं आपने तो सिर्फ एक प्राइम मिनिस्टर की बताई ना, दूसरे प्राइम
अच्छा दूसरी दूसरे की भी कही है ना,
सरे पैलेस का है,
सरे पैलेस का, और 14 बंदे लाहौर दे विच मर जांदे ने, ये फेलियर इमरान खान का भी है, उन्हां दा क्यों नहीं लभ्या अज तक, कातल कौन है
सर जी,
फड़िया क्यों नहीं उसनू,
जेएफके
बच्ची जिहड़ी है हमला है, ओहदे मुंह च गोली मारी गई है, बेनजीर दे कातल छड्डो, ओह तां मुड़ सियासी कातल ने ना, ओह तां उहनां दे उत्ते इल्जाम है, मुशरफ भी लाया होया ठीक है, जेडे साडे पब्लिक आम पब्लिक जिहड़ी मरी है।
अच्छा हमारे साथ कुछ
14 बंदे मरे उहनां दा दसो,
मैं जवाब देनी आ कि बास जेडे
नजर आंदी, मैं तो ओह गल कीती, आप तो बड़ा
बनता है, लेकिन जरदारी साहब के पास जो जितने भी रेफरेंस बने थे ये बने थे नवाज शरीफ की सेकंड गवर्नमेंट में, नवाज शरीफ ने मुकदमे चलाए,
सैफुर रहमान ने
खेचा
उनको,
अब एक नया सवाल कर लेते हैं,
तो
इसके
सड़कों पे खेच रहा था
ना, सरकारी साहब को देखिए आते हैं رحمان نے زرداری صاحب سے معافی مانگی پاؤں پڑ کے. نواز شریف نے اپنی کتاب میں جو ہے نا وہ جو اس نے سہیل وڈائچ نے لکھی ہے اس کا انٹرویو کیا, اس میں انہوں نے کہا کہ جی میرے پہ پریشر تھا, میں نے اسٹیبلشمنٹ اور آئی ایس آئی کے کہنے پہ مقدمے بنائے, مشرف نے جیل میں رکھا, تین حکومتیں رہیں, اس کے بعد پھر نیب نے کتنا کر لیا, 12 سال اس کو جیل میں رکھا, 1 روپے کی کرپشن ثابت ہوئی.
یہ ادھر کینیڈا میں یہ کمپنیاں, اس کا نام میں آپ کو دیتی ہوں, اس کے سی او سے بات کریں, بینظیر کے زمانے میں ڈیل کرنے آئے تھے, ان سے اتنی بڑی کچ بیکس مانگی گئی تھی کہ وہ واپس آ گئے تھے. یہ کینیڈین
کمپنی
ہے. انٹرویو ہے,
آپ لے لیتی نا جب مقدمے چل رہے تھے تو بڑا اچھا ہوتا کہ شاید فیصلہ ہو جاتا.
ہوں میں زرداری صاحب کی ایڈوائزر بننی ہے.
پہلی بات تو یہ ہے کہ دوسرا ہمارا مدعا ہی پورا یہ ہے کہ جیسے کامران صاحب نے کہا کہ
عمران خان بڑا وہ ہے,
انکمپیٹنٹ ہے, نارسسٹ ہے, بندہ خود پسندی کا شکار,
نارسسٹ ہوتا ہے عمران صاحب.
جی نارسسٹ ہوتا ہے بالکل, جو ہے نا اس کے جو ہے نا اس نے خود پسندی کا شکار ہے.
ٹھیک ہے سر, وہ لینے
آتی ہے جو ہے نا, ان کو کچھ بھی گورننس نہیں کرنی آتی, نہ وہ ٹیم پلیئر ہے نہ اس کا.
اچھا وہ ہم لے لیتے ہیں, کالر لے لیتے ہیں.
اچھا میں آپ اس کا مقصد یہ ہے, آج آپ میرا پیارا بھائی میرے ساتھ بیٹھا ہوا ہے, آج آپ یہ کہتے ہیں کہ ایم کیو ایم, نواز گروپ اینڈ پیپلز پارٹی دے آر دی موسٹ کمپیٹنٹ پارٹیز.
دیکھیں آپ ایسے
بلیک
اینڈ وائٹ میں, آپ اس پیریڈ کی پرفارمنس دیکھیں گے, عوام کی خوشحالی دیکھیں گے, آپ اکنامک فگرز اٹھائیں گے, اس کے بعد پھر آپ ڈیسائیڈ کریں گے کہ کون بہتر ہے, اور پھر آپ کا ڈیموکریٹک رائٹ ہے, اگر آپ پیپلز پارٹی کو پسند کرتے ہیں تو آپ ان کو
ووٹ دیں.
آپ
جب الیکشن ہوتا ہے جو جیت جاتا ہے وہ کہتا ہے میں ایماندار ہوں, جو ہار جاتا ہے وہ کہتا ہے بے ایمانی ہو گئی.
ان کی اب تو میں علاج نہیں کرتا.
پاکستان میں راوی داندلی نہیں ہوئی
راوی, ایک معذرت کے ساتھ سوال مجھے کرنا ہے آپ لوگوں سے.
ایک بات میں آپ کو اتنا بتاؤں, میں فوج کے حق میں ہوں, اسی ڈنڈے دے غلام ہاں,